بسم اللہ الرحمن الرحیم. السلام علیکم ناظرین, پروگرام زاویہ نگاہ لے کر حاضر خدمت ہے. ناظرین, آج بھی ہم ہفتے کے اہم واقعات پر تجزیاتی نظر ڈالیں گے. تو سب سے پہلے ملاحظہ فرمائیے ہماری آج کی گفتگو کے عناوین.
تیل کی منڈی میں استحکام لانے پر زور. ایران کے خلاف امریکہ کی نئی پابندیاں. پاکستان میں میمو اسکینڈل کی صورتحال. عراق سے امریکی فوج کا انخلا. ایران کے خلاف سائبر جنگ میں امریکی ناکامی.
رابطے کے لیے ہمارا ای میل ہے zawiya_nigah@sahartv.ir.
ناظرین, ایران نے کہا ہے کہ تیل کے بازار میں استحکام لانے کی ساری ذمہ داری اوپیک کے رکن ممالک پر نہیں ڈالی جانی چاہیے, بلکہ اوپیک کے باہر دوسرے فریق بھی اس سلسلے میں تعاون کریں. ملاحظہ فرمائیے ہمارا تبصرہ.
اسلامی جمہوریہ ایران کے وزیر پیٹرولیم اور تیل برآمد کرنے والی ملکوں کی تنظیم اوپیک کے سربراہ نے تنظیم کے 160ویں اجلاس سے خطاب کرتے ہوئے یہ بات زور دے کر کہی ہے کہ اوپیک کے رکن ملکوں کو تیل کی منڈی کا سارا بوجھ اپنے کاندھوں پر نہیں اٹھانا چاہیے, بلکہ اوپیک سے ہٹ کر تیل پیدا کرنے والے ملکوں کے علاوہ تیل استعمال کرنے والوں اور مالیاتی اداروں سمیت منافع کمانے والے تمام فریقوں کو تیل کی منڈی میں استحکام پیدا کرنے کے لیے تعاون کرنا چاہیے. ایران کے وزیر پیٹرولیم نے تنظیم کے حالیہ دو اجلاسوں کے درمیانی عرصے میں تیل کی پیداوار میں آنے والے اتار چڑھاؤ کی جانب اشارہ کرتے ہوئے کہا کہ اس وقت تیل کی منڈی کو درپیش سب سے اہم مسئلہ اس میں پیدا ہونے والے عدم استحکام کا مقابلہ کرنا ہے, جس نے عالمی اقتصادی ترقی کو متاثر کیا ہے. ایران کے وزیر پیٹرولیم رستم قاسمی نے عالمی اقتصادی ترقی کی شرح میں ہونے والی کمی کا ذکر کرتے ہوئے کہا کہ اقتصادی تعاون اور ترقی کی تنظیم OECD کے رکن ملکوں کے حالات میں تبدیلی, خاص طور پر یورو زون میں پیدا ہونے والے بحران اور امریکہ میں اقتصادی ترقی کی رفتار میں حد سے زیادہ کمی کی وجہ سے عالمی اقتصادی ترقی کی شرح میں کمی واقع ہوئی ہے. ایران کے وزیر پیٹرولیم نے کہا کہ اقتصادی ترقی کے بارے میں پیدا ہونے والی بے یقینی کی وجہ سے تیل کی طلب کے حوالے سے بھی عدم اطمینان پیدا ہو گیا ہے. تیل برآمد کرنے والے ملکوں کی تنظیم اوپیک کا 160ویں اجلاس 14 دسمبر کو آسٹریا کے دارالحکومت ویانا میں ہوا تھا, جس میں اوپیک کے رکن ملکوں کے وزرائے پیٹرولیم شریک تھے. اس اجلاس میں تنظیم کی پیداواری پالیسیوں کا جائزہ لیا گیا. اوپیک کے رکن ممالک اس سے قبل ہونے والے 8 اجلاسوں میں تنظیم کی مجموعی پیداوار کو 24,850,000 بیرل فی یوم تک باقی رکھنے کا فیصلہ کر چکے ہیں, لیکن سعودی عرب سمیت اوپیک کے بعض رکن ممالک اپنے کوٹے سے زیادہ پیداوار کر کے عالمی منڈی میں تیل کی فروخت کرتے چلے آئے ہیں. اگرچہ لیبیا کے تیل کی پیداوار میں آنے والے تعطل کو پیداوار میں اس اضافے کا بہانہ قرار دیا جاتا رہا ہے, لیکن اس کے نتیجے میں تیل کی قیمتوں میں بعض اوقات کمی کا سامنا کرنا پڑا ہے. تیل کے ذخائر سے مالا مال مشرق وسطی کے علاقے میں آنے والی سیاسی تبدیلیوں اور تیل کی کھپت والے یورو زون سمیت صنعتی ملکوں میں پیدا ہونے والے اقتصادی بحران نے مل کر تیل کی عالمی منڈی میں بے یقینی پیدا کر دی ہے. موجودہ حالات میں جب لیبیا نے اپنی تیل کی پیداوار پھر سے شروع کرنے کا اعلان کر دیا ہے اور اپنے کوٹے کے مطابق 1.5 لاکھ بیرل یومیہ تیل عالمی منڈی کو بھیجنا شروع کر دے گا, اور دوسری جانب تیل کی طلب میں کمی واقع ہوگی, لہذا اضافی تیل عالمی منڈی کو ایسے اتار چڑھاؤ سے دوچار کر دے گا جس سے نہ صرف تیل پیدا کرنے والے ملکوں بلکہ تیل کے صارفین کو بھی نقصان اٹھانا پڑے گا. یہی وجہ ہے کہ اسلامی جمہوریہ ایران اس بات پر زور دے رہا ہے کہ تیل کی منڈی میں استحکام پیدا کرنے کے لیے ان تمام فریقوں کو اپنی ذمہ داریاں پوری کرنا ہوں گی جو کسی نہ کسی طرح سے تیل سے منافع حاصل کرتے ہیں. اوپیک کے رکن ممالک نے اگرچہ بدھ کے روز ہونے والے اجلاس میں اپنی پیداوار کو 30 ملین بیرل یومیہ تک لے جانے کی منظوری دی ہے, لیکن بعض ارکان کی جانب سے اپنے کوٹے کی خلاف ورزی اور تیل کی پیداوار میں اضافے کو دیکھتے ہوئے نیا میزانیہ تیل کی موجودہ پیداوار شمار ہوگا اور تیل کی اضافی پیداوار میں کمی کے ذریعے ہی عالمی منڈی میں طلب اور رسد کے درمیان توازن قائم کرنا ممکن ہو سکے گا. اس وقت تیل کی عالمی قیمت تقریباً $100 فی بیرل ہے اور اوپیک کے رکن ممالک کے وزرائے پیٹرولیم کی اکثریت نے تیل کی موجودہ عالمی قیمت کو مطلوب قرار دیا ہے۔ تیل برآمد کرنے والے ملکوں کی تنظیم اوپیک کا اجلاس سال میں 2 مرتبہ ہوتا ہے اور ضرورت پڑنے پر اس کے غیر معمولی اجلاس بھی بلائے جاتے ہیں جس میں تیل کی عالمی منڈی کی صورتحال کا جائزہ لیا جاتا ہے۔ اوپیک کی سربراہی اس وقت ایران کے پاس ہے اور توقع ہے کہ آئندہ سال یعنی 2012 میں عراق اوپیک کی سربراہی کرے گا۔
ناظرین، امریکہ کی پارلیمنٹ نے اسلامی جمہوریہ ایران کے خلاف نئی پابندیوں کی منظوری دی ہے۔ امریکہ ایک طرفہ طور پر ایران پر پابندیاں تو عائد کر رہا ہے، لیکن ان پابندیوں کی حمایت میں دوسرے ملکوں کو تیار کرنے میں اسے دانتوں پسینہ آ گیا ہے۔ ملاحظہ فرمائیے ہمارا تبصرہ۔
امریکی ایوان نمائندگان نے بدھ کے روز ہونے والے اجلاس میں ایران کے خلاف نئی پابندیوں کی منظوری دی ہے، جس میں ایران سے تیل کی درآمد اور مرکزی بینک سے لین دین جیسے معاملات بھی شامل ہیں۔ یہ بل باراک اوباما کے دستخط کے بعد قابل اجرا ہوگا۔ سیاسی مبصرین کے مطابق ایران سے تیل کی خرید و فروخت پر پابندی سے صرف امریکہ ہی نہیں بلکہ امریکہ کے اتحادی ملکوں اور اس کے تجارتی شرکا کو بھی منفی نتائج کا سامنا کرنا پڑے گا۔ امریکی محکمہ خزانہ کے عہدیدار اس سے قبل ایران کے مرکزی بینک کے خلاف لگائی جانے والی پابندیوں کے تیل کی عالمی منڈی پر پڑنے والے منفی اثرات کی بابت تشویش ظاہر کر چکے ہیں، لہذا اس بل کے مسودے میں تھوڑی بہت تبدیلیاں کر کے تیل کی قیمت پر اس کے فوری اثرات کو روکنے کی کسی حد تک کوشش کی گئی ہے۔ امریکہ نے ایران کے خلاف پابندیوں کا سلسلہ کافی عرصہ پہلے شروع کیا تھا، لیکن ایران کے خلاف سائبر جنگ میں حالیہ ناکامی کے ایک ہفتے سے بھی کم کے عرصے اور تیل کی پیداوار میں اضافے کے اوپیک کے حالیہ فیصلے کے بعد لگائی جانے والی یہ تازہ پابندیاں محض اتفاق نہیں ہیں۔ اوباما نے اپنے پیش رو ریپبلکن اور ڈیموکریٹ صدور کے مقابلے میں، جنہیں ایران کے خلاف پابندیوں اور اس میں اضافے میں ید تولہ حاصل رہا ہے، حالیہ چند ماہ کے دوران ایران کے خلاف پابندیوں کے حوالے سے خاصا محتاط رویہ اپنایا ہے اور اس بات کی کوشش کرتے رہے ہیں کہ ایران کے خلاف پابندیوں میں براہ راست تیل کے شعبے میں داخل نہ ہوا جائے۔ واشنگٹن اس سے قبل اس بات کو ترجیح دیتا رہا ہے کہ یورپی کمپنیوں کو ایران میں انرجی سیکٹر سے دور رکھے اور انہیں ایران سے اپنا سرمایہ نکالنے کی ترغیب دلائے، اگرچہ یورپی ممالک نے امریکہ کے اس مطالبے پر زیادہ توجہ نہیں دی ہے۔ ایسے حالات میں سیاسی مبصرین کا خیال ہے کہ امریکہ اپنے اندرونی اقتصادی بحران، بڑھتی ہوئی بے روزگاری اور $15 ٹریلین سے زیادہ کے بجٹ خسارے، علاوہ ازیں وال اسٹریٹ مخالف تحریک کے اثرات سے جان چھڑانے کے لیے فرار کا راستہ اپنا رہا ہے۔ درحقیقت اوباما مجبور ہیں کہ ایران کے خلاف یک طرفہ پابندیوں کی عالمی سطح پر ہونے والی مخالفت کے باوجود اس کھیل میں کودا جائے۔ حالانکہ سیاسی اور اقتصادی ماہرین کا خیال ہے کہ یورو ایشیا کے خطے کے لیے تیل کی فراہمی میں ایران کے کلیدی کردار کے پیش نظر تہران کے خلاف دباؤ کی غرض سے کسی کارآمد عالمی اتحاد کا قائم ہونا بعید از قیاس ہے۔ یہی وجہ ہے کہ یورپی یونین کے سربراہوں نے اپنے حالیہ اجلاس میں یہ بات زور دے کر کہی تھی کہ موجودہ حالات میں ایران سے تیل کی خرید و فروخت پر پابندی کا کوئی فیصلہ نہیں کیا جائے گا۔ امریکہ برسوں پہلے ہی سے توانائی کے شعبے میں ایران میں $20 ملین سے زیادہ کی سرمایہ کاری کرنے والی کمپنیوں کے لیے سزائیں مقرر کر چکا ہے، اور اس کے بعد یورپی یونین نے بھی ایران کے بعض پیٹرولیم کمپنیوں کے خلاف مالیاتی پابندیاں عائد کر دیں اور انہیں فاضل پرزجات کی فروخت کو محدود کر دیا تھا، لیکن تیل کی فروخت اور ایران کے مرکزی بینک کے خلاف پابندیوں کا معاملہ ایسا سنجیدہ معاملہ ہے کہ جس کے تیل کی عالمی منڈی پر پڑنے والے ممکنہ اثرات کے بارے میں مغربی ذرائع ابلاغ اور دانشور حضرات اپنی تشویش کا اظہار کرتے چلے آ رہے ہیں۔ توانائی کے شعبے میں ایران کے خلاف لگائی جانے والی نئی پابندیاں اس کے فائدے اور نقصانات کے حوالے سے مغربی دانشوروں کے تجزیہ و تحلیل کا محور رہے ہیں، حالانکہ اس معاملے کا سب سے اہم پہلو عالمی معیاروں کی خلاف ورزی، عالمی تجارت میں غیر مروجہ طرز سلوک اور عالمی قوانین پر حملہ ہے۔ یہی وجہ ہے کہ ایران سے تیل کی خرید و فروخت اور مرکزی بینک کے خلاف امریکہ کے حالیہ اقدامات نے عالمی تشویش کو جنم دیا ہے۔ روس اور چین نے امریکی فیصلے کی کھل کر مخالفت کی ہے اور اس حوالے سے کسی طور پر بھی امریکہ کا ساتھ دینے سے انکار کر دیا ہے۔ امریکی دباؤ کے باوجود اٹلی، اسپین اور یونان جیسے بعض یورپی ملکوں نے بھی ایران کے خلاف اس قسم کی پابندیوں کی مخالفت کی ہے۔ اس صورتحال کو دیکھتے ہوئے امریکی ایوان نمائندگان کا منظور کردہ یہ بل صرف 6 ماہ کے آزمائشی نوٹ کے ساتھ قابل عمل ہوگا، تاکہ اس سے پیدا ہونے والی مشکلات کو دیکھنے کے بعد اپنی صدارت کے آخری پرتلاطم سال کو گزارنے والے اوباما کے لیے اس کا چکر کاٹ کر پہلی والی منزل پر آنے کا امکان باقی رہے۔ نامعلوم مستقبل کی جانب جانے والی موجودہ دشوار اور پیچیدہ صورتحال یقیناً امریکہ کو اس بات کی ہرگز اجازت نہیں دے گی کہ وہ تیل اور گیس کے شعبے میں ایران کے خلاف اپنی منمانی کر سکے۔ دوسری جانب امریکہ اور اس کے اتحادیوں کے شدید دباؤ کے نتیجے میں بہت سی بین الاقوامی کمپنیاں ایران کے توانائی کے شعبے میں سرمایہ کاری اور تعاون کے متبادل راستے تلاش کر رہی ہیں، اور انہیں اس بات سے کوئی دلچسپی نہیں ہے کہ ایران کے خلاف عائد کی جانے والی امریکہ کی سیاسی پابندیوں کی قیمت اقتصادی شعبے کے ذریعے ادا کی جائے۔ یہی وجہ ہے کہ وہ پابندیوں کو بائی پاس کرنے کو ترجیح دے رہی ہیں۔ اس صورتحال میں بہت سے سیاسی تجزیہ نگاروں کا خیال ہے کہ توانائی کے شعبے میں ایران کے خلاف پابندیوں کا حربہ ناکارآمد ثابت ہوگا اور اس کھیل میں اصل شکست امریکہ اور اس کے اتحادیوں کو اٹھانا پڑے گی۔
ناظرین، پاکستان میں میمو اسکینڈل پر قیاس آرائیوں کا سلسلہ جاری ہے۔ تازہ صورتحال پر ملاحظہ فرمائیے پاکستان کے ممتاز تجزیہ نگار سجاد میر کے خیالات۔
اصل میں صورتحال یہ ہے کہ یہ بہت ہی ایک حساس معاملہ ہے جو پاکستان کو درپیش ہے کہ پہلی بار ایسا ہوا ہے ہماری سیولین حکومت اور فوج کے موقف میں بہت فرق ہے۔ فوج کہتی ہے کہ یہ میمو اسکینڈل بالکل ٹھیک ہے، اس کی تحقیق ہونی چاہیے اور ہم کورٹ میں ہر سوال کا جواب دینے کے لیے حاضر ہیں۔ آئی ایس آئی نے بھی یہی کہا ہے، جبکہ دوسری طرف سے وفاقی حکومت نے کہا ہے کہ کورٹ کی جورسڈکشن نہیں ہے، یہ اس کے دائرہ اختیار میں نہیں ہے اور ہم پارلیمنٹ میں اس کا فیصلہ کریں گے۔ گویا ایک بہت دباؤ ہے سول حکومت پر کہ وہ یہ محسوس کر رہی ہے کہ اس کے خلاف فوج بالکل چارج شیٹ کر رہی ہے۔ دوسرا اطمینان کی بات یہ ہے کہ فوج نے یہ جانتے ہوئے یا اس بات پہ کنونس ہونے کے باوجود کہ سیولین حکومت، خاص طور پر صدر زرداری جو ہے وہ ان کے خلاف امریکہ کی مدد مانگ رہے تھے، اس نے فوراً مارچر لگانے کا راستہ اختیار کرنے کی بجائے ایک عدلیہ کے راستے کو ترجیح دی ہے، اور اس پہ لیڈر آف دی اپوزیشن شامل ہے نواز شریف صاحب جو کیس لے کر عدالت میں گئے ہیں، اگرچہ وہ بہت سخت اس بات کے خلاف ہے کہ فوج کسی طریقے سے بھی اقتدار میں آئے مارشل لا کی شکل میں یا کسی اور شکل میں۔ اب لگتا ہے کہ یہ ایک لیگل پروسیس ہے جس میں حکومت جو ہے وہ بھاگ رہی ہے اور اپوزیشن اور فوج جو ہے اور دوسرے ادارے جو ہیں عدالت پر اعتبار کر رہے ہیں۔ حکومت کا مسئلہ یہ ہے کہ نہ ان کی عدالت سے بنتی ہے نہ فوج سے بنتی ہے، اور اس مقدمے میں لگتا ہے کہ دال میں ضرور کچھ کالا ہے۔ دال میں کچھ کالے کی نشانی یہ ہے کہ آسانی کے ساتھ وہ حسین حقانی کو بلا کر ان سے استعفیٰ طلب نہ کرتے۔ دوسری بات یہ تھی کہ جب یہ میٹنگ ہوئی تھی تو ظاہر ہے کہ ان کے پاس اتنا کچھ مواد تھا کہ انہوں نے کہا کہ ہم ایوان صدر میں نہیں کرتے، ہم وزیر اعظم ہاؤس میں کریں گے۔ گویا انہوں نے صدر کو پہلے دن سے یہ کہنا شروع کر دیا تھا کہ وہ گویا اس کے ٹارگٹ ہیں، اور حسین حقانی نے جو کچھ کیا ہے وہ خود نہیں کیا بلکہ صدر کے کہنے پر کیا ہے۔ اور اس میں حساس بات یہ ہے کہ یہ نہیں کہا گیا کہ ہم ان کو ہٹا دیں گے، تو اس کے جواب میں جو معاوضہ پیش کیا گیا وہ بہت زیادہ ہے، اسے پاکستان کی سلامتی کو خطرہ درپیش ہے، اور معاوضہ یہ تھا کہ ہم ان نیوکلیئر معاملات پر آپ کو رسائی دیں گے اور اوسامہ کے کیس میں ہم ایک ٹریبیونل بنائیں گے جس کے ارکان کا انتخاب آپ کریں گے۔ یہ گویا اپنی سوورنٹی کو سیل کرنے کی بات ہے کہ ہمیں اقتدار میں رہنے دو، اس کے لیے جو کچھ بھی آپ مانگتے ہو آپ کو دینے کو تیار ہے۔ خاص طور پر ایسے موقع پر جب نیٹو کی سپلائی کے مسئلے پر پاکستان اور امریکہ کے درمیان بالکل سٹینڈ سٹل ہے، سیول حکومت بڑے سخت بیانات دے رہی ہے ये कहती है कि जनाब हम एयर स्पेस ही बंद कर देंगे, हम आपका सप्लाई रूट कई हफ्तों तक नहीं खोलेंगे। इससे यही लगता है कि वो समझ को आगे कर रही है कि जाओ और मजा चखो, अगर तुम्हें हिम्मत है तो लड़ो अमरीका के साथ, हम आपकी कोई मदद नहीं करते। हम तो गोया कहते हैं कि जी हम सप्लाई रूट नहीं खोलेंगे, खोलने हो तो तुम खोलो। तो ये सारी बातें वो बताती हैं कि पाकिस्तान के लिए मसला ये है कि सिविल और फौज उस वक्त सेम पेज पे नहीं है, जबकि हमें अमेरिका जैसे सुपर पावर के साथ मुकाबला दरपेश है। और इसमें सबसे बड़ी जो बात तशवीश की कह सकते हैं या खराब बात ये है कि सिविल हुकूमत कुछ और उकसा भी रही है और ऐसी बातें भी कर रही है जिससे मुश्किलात पैदा हों। ऐसी सूरत में तो यही की जा सकती है कि एक तो जमहूरियत कायम रहे और दूसरी बात यह है कि हम बड़ी आसानी के साथ दुरुस्त तरीके से फैसला के अमेरिका के मामला पे अपने जो चीजें तय करनी है उसको यकसू होकर तय कर सके। मेरा ख्याल है हमारा फॉरेन ऑफिस और हमारी अगर खुफिया अदारे हैं ये बदस्तूर काम करते रहेंगे और सियासतदानों के जो ऐलान इस तरह के होते हैं उनको खातिर नहीं लाएंगे और हम ठीक तौर पर अमेरिका से अपने मामला की तय कर देंगे। और यहाँ का मामला जो है अदालती फैसले का हमें हर सूरत सलाम करना चाहिए। सिविल हुकूमत का अदालत से भागना यकीनी तौर पर एक खतरनाक सूरत हाल है जिसकी कभी तारीफ नहीं की जा सकती।
नाज़रीन, इराक में अमरीकी अफवाज की मौजूदगी के अख्तिताम के लिए ज़ाबते की कार्रवाइयां अंजाम दी गई हैं। दूसरी जानिब अमरीकी अफवाज के इराक से इनखिला पर इराकी अवाम ने खुशियां मनाई हैं। मुलाहिज़ा फरमाइए हमारा तबसरा।
इराक में अमरीका का झंडा इस मुल्क में अमरीका की फौजी मौजूदगी के बाज़ाब्ता इख्तिताम की अलामत के तौर पर उतार लिया गया है। इराक से अमरीकी फौज के इनखिला के आखिरी मरहले में जुनूबी इराक के सूबे दीवानिया में वाके अमरीका की सबसे बड़ी फौजी छावनी का इंतजाम इराकी फौज के हवाले किया गया। इस छावनी की मुंतकली के बाद इराक में अमरीकी फौज से खाली होने वाली छावनियों की तादाद 500 हो गई है। एको नामी ये छावनी ऐसे वक्त में इराकी फौज के हवाले की गई है जब अमरीकी वजीर दिफा लियोन पेनेटा ने बुध की रात बगदाद में इराकी हुकाम से मुलाकात की, जिसमें इराक से अमरीकी फौजियों के इनखिला की सूरत हाल पर तबादला ख्याल किया गया। लियोन पेनेटा जुमेरात को इराक से आखिरी अमरीकी फौजी दस्ते के इनखिला की तकरीब में शिरकत के लिए बुध की रात बगदाद पहुँचे थे और वो छावनी में मुंतकली की तकरीब में भी शरीक थे। अमरीकी सदर बाराक ओबामा बुध के दिन शिमाली कैरोलिना में वाके फोर्ट बर्ग फौजी छावनी में उन अमरीकी फौजियों से मिलने गए जो हाल ही में इराक से अमरीका वापस पहुंचे हैं। ओबामा सदारत का ओहदा हासिल करने से पहले तक जंग इराक के नाकेदीन में शामिल थे, लेकिन शिमाली कैरोलिना में इराक से वापस अमरीका जाने वाले फौजियों के इज्तम में उन्होंने कहा कि बकौल उनके अमरीका ने इस जंग में हैरत अंगेज कामयाबियां हासिल की हैं। इसके साथ ही उन्होंने अमरीकी फौजियों की कदरदानी भी की। ओबामा ने ये बातें ऐसे वक्त में की हैं कि जब इराक में 4,500 अमरीकी फौजी हलाक और 30,000 से ज्यादा जख्मी हुए हैं। इसके अलावा सरकारी आदादोशुमार के मुताबिक जंग में $1 ट्रिलियन के अखराजात हुए हैं और इन अखराजात का बोझ भी अमरीकी अवाम को बर्दाश्त करना पड़ा है। अमरीकी सदर जंग इराक में अपनी कामयाबी का दावा नहीं कर सकते, लेकिन वो इस जंग को 2012 के सदारती इंतखाबात में अपनी कामयाबी के हरबे के तौर पर इस्तेमाल करने की भरपूर कोशिश कर रहे हैं, जबकि उनके मुकाबले में रिपब्लिकन पार्टी ने इराक से अमरीकी फौजियों की पसपाई पर कड़ी नुक्ताचीनी की है। इस पार्टी का कहना है कि इराक से अमरीकी फौजियों की पसपाई की वजह से इस मुल्क की सलामती खतरे में पड़ जाएगी। इस पार्टी से ताल्लुक रखने वाले फ्लोरिडा के सेनेटर मार्को रोबियो का कहना है कि इराक में कशीदगी इस मुल्क को अलकायदा की पनागाह में तब्दील कर देगी। रिपब्लिकन पार्टी की जानिब से सदर के ओहदे के लिए नामजद किए जाने वाले मिट रामिनी ने भी बाराक ओबामा को एक खत लिखा है कि वो अमरीकी फौजियों का खैर मकदम और कदरदानी करने के बजाय अमरीका के तजर्बाकार और कोहनामक्श फौजियों के दरमियान पाई जाने वाली बेरोजगारी की शरह पर तवज्जो दें। इस सूरत हाल के पेश नजर अमरीकी फौजी ऐसी हालत में इराकी सरजमीन से पसपाई इख्तियार कर रहे हैं कि जब ये जंग अभी पूरे तौर पर खत्म नहीं हुई है। उधर इत्तलात हैं कि इराकी अवाम ने अमरीकी परचम नजर आतिश करके अपने मुल्क से अमरीकी फौज के इनखला का जश्न मनाया है। हजारों की तादाद में इराकी शहरियों ने मुल्क के मुख्तलिफ शहरों में सड़कों पर आके खुशी में नारे लगाए और अपने मुल्क से अमरीकी फौजियों के इनखला पर एक दूसरे को मुबारकबाद पेश की। इराकी शहरियों ने बाज़ इलाकों में अमरीकी परचम भी नजर आतिश किए और अमरीका को अपने मुल्क में गुज़िश्ता 9 बरस से जारी बदमनी का असल जिम्मेदार करार दिया है।
और नाजरीन, अब साइबर जंग में ईरान के हाथों अमेरिका की शिकस्त। नाजरीन, गुज़श्ता 4 दिसंबर को अमेरिका का एक पेशरफ्ता ड्रोन तैयारा RQ-170 अफगानिस्तान से ईरान की फजाई हदूद में दाखिल हो गया। ईरानी माहिरीन ने इस तैयारे को अपने कंट्रोल में लिया और उतार लिया। ये वाकया खास तौर पर साइबर जंग के सतह पर बहुत अहमियत कहां मिल रहा और इसका जो पहलू सबसे ज्यादा बहस का मौजू बना वो ये था कि ईरान ने साइबर की सतह पर और साइबर टेक्नोलॉजी के मैदान में कितनी तरक्की हासिल की है। हमने इस मौजू पर गुफ्तगू के लिए स्टूडियो में दावत दी है सियासी उमूर के माहिर जनाब हाजी नज्जारी साहब को।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, अपने सामईन और आपकी खिदमत में सलाम अर्ज करता हूँ।
हाजी नज्जारी साहब, मैं सबसे पहले ये चाहूँगा कि आप इख्तसार से इस वाक़े पर रोशनी डालें कि अमरीकी ड्रोन तैयारे ने ईरान की फजाई हदूद की खिलाफ वर्जी की और ईरान की इलेक्ट्रॉनिक वारफेयर यूनिट ने इस तैयारे को अपने कंट्रोल में लेकर जमीन पर उतारा। इस वाक़े पर आपका तबसरा।
खबर नशूंदन हवापैमा
अमरीका के जासूस ड्रोन को ईरान में उतारने की जो खबर थी उसने सारी दुनिया में हलचल मचा दी, क्योंकि ये अमरीका का एक जदीद तरीन ड्रोन तैयारा है और गुज़श्ता हफ्ते के दौरान ये एक अहम तरीन खबर थी जो ईरान के ताल्लुक से दुनिया में जो है वो देखी और सुनी गई है। ये ड्रोन तैयारा अफगानिस्तान में शिंदेंद एयरबेस से ईरान के खिलाफ जासूसी करने के लिए उड़ा था। अलबत्ता अमरीका इस एयरबेस से मुख्तलिफ मुल्कों के खिलाफ जासूसी और पाकिस्तान में फौजी हमले करने के लिए इस्तेफादा किया करता है। अमरीकी हुकूमत ने इस ड्रोन तैयारे से इस्तेफादा करके ईरान के एटमी प्रोग्राम के खिलाफ जो है वो जासूसी करना चाही थी और ईरान के इलेक्ट्रॉनिक वारफेयर के माहिरीन ने इस अमरीकी ड्रोन के सिस्टमों पर कंट्रोल हासिल कर लिया और उसके नेविगेशन सिस्टम्स को अपने हाथ में लेके इसको नीचे उतार लिया और ये ईरान की जो है वो इलेक्ट्रॉनिक वारफेयर में बड़ी कामयाबी है, क्योंकि इस ड्रोन को अमरीका के कंट्रोल से निकाल कर हमने अपनी सरजमीन पर उतारा है। इस वाकये के बाद बहुत सारे रद्द अमल सामने आए और मग़रिब का रद्द अमल इसमें बड़ा दिलचस्प था। मग़रिब ने ये दावा किया कि यह तैयारा जो है वो गिर गया था, खुद ब खुद गिर गया था, जबकि ईरान के टीवी ने ये सारी बातें वाज़ह तौर से दिखाई कि इस तैयारे को जो है वो उतारा गया है। बहुत सी क्यास आरइयां हुई इस वाकये के बारे में और लोगों ने अपनी अपनी बातें कहेंगी। اس واقعے سے ہمیں معلوم ہوتا ہے کہ ہمارے جیالوں نے سائبر اینڈ الیکٹرانک وارفیئر میں اپنی توانائیاں ثابت کر دی ہیں، اور اس واقعے کے بعد امریکی ذرائع ابلاغ نے یہ اعلان کیا کہ انہوں نے تین آپشنز کا ذکر کیا کہ ایران ان تین آپشنز کے تحت ہی، امریکہ نے کہا کہ وہ اپنے بعض کمانڈوز کو بھیج کے اس طیارے کو تباہ کر دے، اور دوسرا آپشن یہ پیش کیا کہ اپنے کمانڈوز کو بھیج کے اس ڈرون طیارے کو صحیح سالم واپس لے جائیں، اور ایک ان کا آپشن یہ بھی تھا کہ وہ اپنے طیاروں جنگی طیاروں کو بھیج کے جو ہے وہ اس ڈرون کو تباہ کر دیں۔ میرے خیال میں امریکی ابھی بھی جو ہے وہ اپنے غرور اور تکبر میں جو ہے وہ گھرے ہوئے ہیں، اور تیسرا آپشن میں یہ کہنا چاہتا ہوں کہ امریکہ ایران سے درخواست کرے کہ وہ امریکی ڈرون کو واپس کرے، اور آپ نے دیکھا اور سنا کہ امریکی صدر آئے اور انہوں نے ایران سے یہ مطالبہ کیا، یہ درخواست کی کہ ایران ان کا جارح ڈرون کو واپس بھیج دے، لیکن آپ جانتے ہیں کہ یہ ایک بے شرمانہ جو ہے وہ درخواست تھی۔ جب یہ طیارہ ایران کی سرحد، ایران کی فضائی حدود میں داخل ہوا تو ہمارے ماہرین نے بہت کم نقصان کے ساتھ جو ہے وہ اس طیارے کو نیچے اتار لیا۔
بہت شکریہ ناظرین، نئی دہلی سے ہمارے ساتھ موجود ہیں جناب سراج نقوی صاحب۔ جناب السلام علیکم، پروگرام میں آپ کا خیر مقدم ہے۔ سراج نقوی صاحب،
وعلیکم السلام، جی فرمائیں۔
سراج نقوی صاحب، کیا آپ میری آواز سن رہے ہیں؟ جی سراج نقوی صاحب، آپ میری آواز سن رہے ہیں، تو آپ سے میرا سوال یہ ہے کہ ایران نے امریکہ کا ڈرون طیارہ زمین پر اتارا، جو رد عمل امریکی حکام کی سطح پر آیا۔ پہلے تو بڑی خاموشی رہی، کوئی رد عمل نہیں ہے، جیسا کہ حاجی نجاری صاحب نے بھی اشارہ کیا، پھر رفتہ رفتہ رد عمل آنا شروع ہوا، تو سب سے پہلے یہ کہا گیا کہ، یعنی اس بات کا انکار کرنے کی کوشش کی گئی کہ ایران کے پاس الیکٹرانک ٹیکنالوجی کی سطح پر یہ صلاحیتیں ہیں کہ وہ اس طیارے کو اتار سکے، اور کہا گیا کہ طیارہ خود خراب ہو کے تباہ ہو گیا۔ لیکن ہم پھر رفتہ رفتہ دیکھتے ہیں کہ انہوں نے اس کو تسلیم کیا اور پھر ایران سے اس کو واپس کرنے کی درخواست کی۔ آپ کیا تبصرہ کریں گے اس پر؟
دیکھیے، حقیقت یہ ہے کہ یہ جو کچھ ہوا یہ امریکی تکبر، امریکی رعونت اور امریکی غرور کی شکست ہے۔ امریکہ اپنی طاقت کو جس طرح سے لوگوں کے سامنے پیش کرتا رہا ہے، عالمی برادری کے سامنے پیش کرتا رہا ہے، یہ اس کے خلاف ہے اور اس کی توقعات کے خلاف ہے، اور اس سے یہ ثابت ہوتا ہے کہ امریکی دعوے کس حد تک اپنی ترقی کے تعلق سے گمراہ کن رہے ہیں۔ حقیقت یہ ہے کہ اس صورتحال نے امریکہ کا وہ چہرہ جو تمام دنیا کے سامنے پیش کرتا رہا ہے اس کو بے نقاب کر دیا ہے، اور ایران نے جو کچھ کیا ہے اس معاملے میں وہ حق بجانب ہے پوری طرح سے، اس لیے کہ ایرانی امریکی طیارہ جاسوسی مقاصد سے، مضموم مقاصد سے ایرانی حدود میں داخل ہوا تھا، تو ایران کی ذمہ داری تھی کہ وہ اس کو اپنے قبضے میں لے لے۔ لیکن بہرحال یہ بات باعث حیرت ہے کہ تمام دنیا اور خود امریکہ یہ سوچ رہے تھے کہ ایران کے پاس اس طرح کی صلاحیتیں نہیں ہیں کہ وہ اس طیارے کو सही तरह से उतार सकता है। इसलिए कि इससे पहले जो वाकयात हुए हैं उसमें ड्रोन तैयारे को तबाह करने की बातें तो सामने आई हैं, लेकिन गालिबन जहां तक मैं जानता हूं ये पहला वाकया है कि ईरान ने इस तरह के तैयारे को ठीक तरह से अपने यहाँ उतार लिया। ये टेक्निकल उसकी टेक्नोलॉजी के एतबार से उसकी ज़बरदस्त कामयाबी है, साइबर जंग में उसकी ज़बरदस्त कामयाबी है। इससे पहले भी आपको मैं याद दिलाऊं कि अभी चंद रोज़ कबल अमेरिका ने जो एक ऑनलाइन सफारतखाना खोलने का ऐलान किया था उसको भी चंद घंटों में ईरानी हुक्मरानों ने और ईरान की हुकूमत ने ब्लॉक कर दिया था और ये साबित कर दिया था कि साइबर जंग में हम आपसे शिकस्त खाने वाले नहीं हैं। और यही मामला इस ड्रोन तैयार के साथ भी पेश आया है। और अमेरिका और खासतौर पर अमेरिका के जितने हलीफ हैं खुसूसन इसराइल के लिए मैं समझता हूं कि ये पूरा वाकया एक सबक है कि वो अभी तक जो कुछ कहता रहा है ईरान के ताल्लुक से हमला करने की बातें कहता रहा है, अमेरिका ये बात कहता रहा है और जो इस खत्ते में पैदा करता रहा है, तो उसके लिए ये मौका है कि वो इस बात को महसूस करे कि इस तरह से इतना आसान नहीं है कि ईरान को वो अपने हमले का निशाना बना सकता है या साइबर जंग में किसी भी एतबार से अमेरिका ईरान के लिए परेशानियां पैदा कर सकता है। और इसका एक दूसरा पहलू मैं ये अर्ज करना चाहूँगा, ये है कि ये आलमी कवानीन की खिलाफ वर्जी है। तमाम आलमी कवानीन को तोड़कर अमरीका ने यह सब कुछ किया है। ईरान इस मामले में अक्वामे मुत्तहिदा गया है और उस जो मुतालबात किए हैं वो बड़े जायज़ मुतालबात हैं। अक्वामे मुत्तहिदा को इस मामले में आगे कार्रवाई करनी चाहिए। हालांकि मुझे ये उम्मीद बहुत कम है कि अक्वामे मुत्तहिदा जो तकरीबन कठपुतली बन चुका है मगरिब की और अमेरिका की, वो इस मामले में कोई कार्रवाई करेगा। लेकिन जहां तक आलमी कवानीन का ताल्लुक है वो ये साबित करते हैं, ये बात तयशुदा है कि ये आलमी कवानीन के खिलाफ वर्जी थी। एक जासूसी मकासद से, मजमूम मकासद से उस तैयारे को अमेरिका ने ईरान में भेजा था और ईरान की खुद मुख्तारी और फिजाई हदूद के खिलाफ वर्जी की थी और इसकी सजा उसको आलमी बरादरी को देनी चाहिए, अक्वामे मुत्तहिदा को देनी चाहिए और ईरान ने जो कुछ किया है वो कतन जायज़ है।
जी हाजी नजारी साहब, अमेरिका का ड्रोन तैयारा ईरान के अंदर आता है जासूसी के लिए और ईरान ने इस इकदाम को नाकाम किया और जासूस तैयारे को उतार के अपने कब्जे में कर लिया, बज़ाहिर ये वाकया है। लेकिन इसके पहलुओं पर अगर गौर करें तो इसके पहलू बहुत ज़्यादा है। एक तो ये कि अमेरिका ने एक ज़हनियत ये बना रखी थी और एक तासुर ये कायम किया था कि वो किसी भी मुल्क के खिलाफ जासूसी कर सकता है और बहुत तहफ़ुज़ के साथ अपने आप को महफूज रखते हुए। दूसरी बात यह है कि इस तैयारे के सिलसिले में बहुत ज़्यादा प्रोपेगेंडा भी किया गया था कि इसमें इंतहाई पेशरफ्ता टेक्नोलॉजी है। अब जाहिर है ये टेक्नोलॉजी अमेरिका के हाथ से निकल गई, एक बात तो यह है। दूसरी बात, निकल के ईरान जैसे मुल्क के हाथ में आ गई, ये अपने आप में एक बहुत बड़ी बात है। इसके अलावा फिर यह है कि हम कुछ अखबारात में ये देख रहे हैं कि बहुत से ममालिक खास तौर से पाकिस्तान, हमने कुछ तजिया निगारों के ख्यालात ये पढ़े कि ये टेक्नोलॉजी ईरान के पास आ गई है तो और भी मुल्कों तक पहुंच जाएगी। इस पर आप क्या तबसरा करेंगे?
नुक्ते मुहिमी के बस
इस वाक़े में सबसे अहम बात जो अमरीकियों और दीगर मुल्कों की हैरत और ताज्जुब का बाइस हुआ है वो ये है कि ये राडार पर ना आने वाला और नेविगेशन के तीन सिस्टमों के साथ ऐसा बनाया गया था कि अमेरिका के अलावा ये तैयारा किसी के हाथ ना लग सके। यानी अमेरिका ने सारी एहतियाती तदाबीर की थी टेक्नोलॉजिकल लिहाज से कि ये तैयारा RQ-170 किसी और के हाथ ना लग पाए। इस तैयारे का ईरान के हाथ में लगना, इस ड्रोन का ईरान के हाथ में लगना अमेरिका और दीगर मगरबी ताकतों के लिए नहायत ही ताज्जुब का बाइस बना है। और फितरी तौर पर हमारे नाजरीन जो हैं वो ये समझते हैं कि اگر اس کی ٹیکنالوجی نکالنے کا مسئلہ سامنے آئے تو سب جانتے ہیں کہ اس کی ٹیکنالوجی سے جانکاری جو ہے وہ ضروری ہے، اور یہ ہم نے اس سلسلے میں جو ہے وہ بھرپور طرح سے کام کر لیا ہے، اور چونکہ گزشتہ برسوں میں ہم نے امریکہ سے مختلف میدانوں میں جو ہے وہ مقابلے کیے تھے، اور جس طرح سے آپ کے دہلی کے ماہر نے یہ بتایا کہ امریکہ کا جو ہے اس سے غرور و تکبر ٹوٹ گیا ہے، اور اس کی ٹیکنالوجی اس سے ہم بہت اچھے نتائج حاصل کر لیں گے۔ اس طیارے کی باڈی میں جو ٹیکنالوجی ہے، اور اگر ہم اس ٹیکنالوجی کو حاصل کر لیں تو مختلف سسٹموں کو، یعنی راڈار کے سسٹموں کو ہم ڈیزائن کر سکیں گے، اور فطری طور پر یہ سائنٹیفک اچیومنٹس جو ہیں وہ الیکٹرانک وارفیئر میں ایک نئے باب کا اضافہ کریں گے۔ ماضی میں ہم دیکھتے ہیں کہ یہاں تک کہ روس بھی اس طرح کا کوئی کام انجام دینے میں کامیاب نہیں ہوا تھا، لیکن یہ اس طیارے کی ٹیکنالوجی جو ہے وہ آئندہ کے لیے جو ہے وہ مفید واقع ہو سکتا ہے، اور خود ایران کے پاس ڈرون طیارے بنانے کا اچھا خاصا تجربہ ہے، اور ایران اس فیلڈ میں تجربہ کار ہے، اور ہمارے ماہرین نے کچھ ہی دنوں پہلے جو ہے وہ امریکہ کے ایئر کرافٹ کیریئر پر جو ہے وہ آدھے گھنٹے تک اپنا ڈرون اڑایا تھا۔ ان تمام چیزوں سے ہمارے تجربے اور ہماری مہارت ظاہر ہوتی ہے، اور ہم اس ٹیکنالوجی سے مختلف میدانوں میں استفادہ کریں گے، اور اس سے بھرپور فائدہ اٹھانے کی کوشش کریں گے، اور ہو سکتا ہے اس سے امریکہ۔
سراج نقوی صاحب، اس واقعے کے بعد امریکہ کی دفاعی صنعت کو کیا نقصان پہنچے گا، اس پر آپ کا کیا تبصرہ ہے؟
سوال ذرا دوہرا دیں پلیز۔
جی، میرا سوال یہ ہے کہ اس واقعے کے بعد جس میں الیکٹرانک صلاحیت کے شعبے میں ایران کی کامیابی اور امریکہ کی ناکامی سامنے آئی ہے، اس کے بعد امریکہ کی دفاعی صنعت کو کیا نقصان پہنچے گا؟ ظاہر ہے وہ اپنے ساز و سامان بہت سارے ممالک میں بیچنے کی کوشش کرتے ہیں۔
ظاہر ہے ایک کوئی بھی ہتھیار آپ بناتے ہیں اور اگر وہ ناکام ثابت ہوتا ہے تو بین الاقوامی مارکیٹ میں اس کی حیثیت، اس کی اہمیت کم ہو جاتی ہے، اور اس کے جو کاروبار، امریکہ تو ظاہر ہے کہ ہتھیاروں کا سوداگر ہے، ہتھیاروں کا کاروبار کرتا ہے اور اس طرح کی تمام ٹیکنالوجی وہ فروخت کرتا رہا ہے، لیکن ایران نے جو کچھ کیا ہے اس سے اس امریکی ٹیکنالوجی کی پول کھل گئی ہے۔ تو اب عالمی سطح پر اگر کسی ملک کو وہ امریکہ یہ ٹیکنالوجی بیچنا چاہے گا، یہ ڈرون طیارے بیچنا چاہے گا، تو اس کے پاس اس بات کی کوئی گارنٹی نہیں ہے کہ یہ صحیح طرح سے کام کر سکیں گے، کیونکہ ایران نے اس کو جس طرح سے اتارا ہے، اس کے سسٹم کو جس طرح سے فلاپ کر دیا ہے، اس نے امریکہ کے لیے اور اس صنعت کے لیے پریشانیاں بہرحال پیدا کر دی ہیں، اور یقینی طور پر یہ ایرانی ماہرین کی ایک بہت بڑی کامیابی میں سمجھتا ہوں۔ سب سے اہم بات یہ ہے کہ جو آس پاس کے جو ممالک ہیں جو ایران پر ایک طرح سے گھات لگائے بیٹھے تھے، خصوصاً اسرائیل جیسے سا ملک، اس کو اس سے مجھے لگتا ہے کہ یہ اس کے لیے ایک بڑا شاکنگ چیز ہے کہ ایران نے ایک ایسی ٹیکنالوجی حاصل کر لی، کیونکہ اسرائیل اس سے پہلے مسلسل دھمکیاں دیتا رہا ہے ایران پر حملے کی، لیکن اس سے اس خطے کی صورتحال میں تبدیلی آئے گی، और जहां तक अभी आपने अमरीकी कारोबार की बात की तो यकीनी तौर पर अमरीकी टेक्नोलॉजी अब दुनिया में नाकाम हो रही है और ईरान ने उस बात को साबित कर दिया है कि ईरानी टेक्नोलॉजी ऐसी नहीं है कि जिस पर पूरी दुनिया भरोसा कर सके और उसको बेकार किया जा सकता है, तो इसका कारोबार पर असर पड़ेगा। जाहिर आप जो चीज मार्केट में बेच रहे हैं उस चीज की अगर अहमियत कम हो जाती है और उसकी जो खूबियां हैं उन खूबियों को कोई दूसरा आदमी भी समझ लेता है तो फिर आपकी मार्केट में कोई अहमियत नहीं रह जाती। तो इस एतबार से ये अमरीका के लिए माली भी नुकसान है और दिफाई एतबार से भी नुकसान है, क्योंकि अमरीका अभी तक इसको अपनी बेहतरीन टेक्नोलॉजी और इस यानी जबरदस्त हुसूलियाबियों में शुमार करता रहा है, लेकिन ये हुसूलियाबी उसकी किस सतह की है ये ईरान वाले मामले में साबित हो गया है। तो मैं समझता हूं कि इसका नुकसान अमेरिका को कई एतबार से पहुंचेगा और इस पूरे खित्ते में इसके नतीजे में कुछ अहम तब्दीलियां आ सकती हैं।
जी अजय नजारी साहब, इस बात पर बहुत ज्यादा जोर दिया जा रहा है, अब तक बार बार ये जोर दिया जा रहा है, ईरान के हालांकि तवानाई साबित हो चुकी है, फिर भी ये जोर दिया जा रहा है कि ईरान के इस कदम से चीन, रूस और दीगर ममालिक को फायदा पहुंचेगा। हत्ता कुछ जराए ब्लाग ने यहां तक कहा कि जनाब सईद जलीली का जो दौरा मॉस्को का अंजाम पाया उसको इस वाकये से जोड़ने की कोशिश की, जिसकी वजारत खारजा ने ईरान के तरदीद की। इस पर इतना ज्यादा जोर अभी भी क्यों दिया जा रहा है कि इससे चीन को फायदा पहुंच जाएगा और पाकिस्तान को या रूस को, जबकि ईरान के पास पहले से टेक्नोलॉजी मौजूद है और ईरान इस मैदान में कामयाब रहा है।
ये जो ईरान के हाथ में पेशरफ्त तरीन टेक्नोलॉजी आई है तो ये फितरी सी बात है कि मुख्तलिफ ममालिक जैसे रूस और चीन इस टेक्नोलॉजी को देखने के का इश्तियाक रखते हैं, ये एक नेचुरल बात है। ये वाकया जो है वो अमरीकी टेक्नोलॉजी के लिए जो है वो एक मनफी पहलू है, वो ये है कि अमरीका और सहूनी हुकूमत अपने ड्रोन्स के नेविगेशन सिस्टम्स के बारे में शदीद तश्वीश में मुब्तला हो चुके हैं और इस वजह से जो है वो ये कह रहे हैं कि हम अमेरिका से अब नए तैयारे नहीं खरीदेंगे चूंकि मुमकिन है इनकी टेक्नोलॉजी, इनकी नेविगेशन की टेक्नोलॉजी किसी और मुल्क के हाथ में पड़ गई हो, लिहाजा इस तरह से जो है वो इस वाकये से जो है वो अमेरिका को नुकसान पहुंच सकता है। और हमारे हुक्काम ने जो बात सरकारी तौर पर कही है वो ये है कि हम इस टेक्नोलॉजी से ईरान के कौमी मफादात के लिए इस्तेफादा करेंगे और ईरान के साइंसी और दिफाई मराकेज इसके सिस्टमों को खोलेंगे और जैसा कि आप जानते हैं माजी के तजुर्बों ने हमें ये तवानाई अता की है कि हम ड्रोन्स बना सकते हैं और इस्लामी जमहूरिया ईरान जो है वो अपने आलमी तहफ़ुज़ात के मुताबिक फैसले करेगा।
नाज़रीन, आपने तज़ज़िया निगारों के ख्यालात मुलाहज़ा फरमाए, बिला शुबहा ये ईरान की बहुत बड़ी कामयाबी है जिसके मुख्तलिफ पहलू हैं और ये अमरीका की बहुत बड़ी शिकस्त और शिकस्त के भी मुख्तलिफ पहलू हैं। नाज़रीन, इसी के साथ अगली मुलाकात और अगले प्रोग्राम तक आपसे इजाजत चाहते हैं। खुदा हाफिज़। खूब बोल।